जय मसे सबैजनालाई लाइफ वर्ड डे बाई डेमा तपाईँलाई स्वागत छ। फेरि हामीले एफएससी चार अध्यायको एकदेखि छसम्मको पदहरूलाई हेरिसकेका छौँ, त्यहाँबाट चर्चा गरिसकेका छौँ र आजदेखि हामी एफएससी चार अध्यायको सातदेखि सोह्रसम्मको पदहरूलाई हेर्नेछौँ र विशेष गरेर पावलले यहाँ चाहिँ ख्रिस्टको शरीर अथवा मण्डलीको निर्माणको लागि परमेश्वरले नै मण्डलीलाई चाहिँ विभिन्न आत्मिक दान वरदानहरू दिनुभएको बारेमा कुरा गरेका छन् र त्यो सबै आत्मिक दान वरदानले चाहिँ विश्वासीहरूको अथवा मण्डलीको वृद्धि भएको र त्यसको असल परिणामहरू कस्ता छन् त भनेर पावलले यी पदहरूमा चर्चा गरेका छन् र यसै सन्दर्भमा आज हामी विशेष एफएससी चार अध्यायको सातदेखि दससम्मको पदहरूबाट कुराकानी गर्नेछौँ, जहाँ पावलले यसो भन्छ कि तर ख्रिस्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिएको छ, यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढिजानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। अब यो उच्चमा चढिजानुभयो भनेको चाहिँ के हो? केवल यही हो कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो र दस पदमा उहाँ जो ओर्लनु भयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढिजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकुन्। तर यहाँ सात पदमा पावलले परमेश्वरले ख्रिस्टको वरदानको नाप अनुसार नै हामीलाई चाहिँ अनुग्रह दिनुभएको कुरा बताएको छ र यसको लागि तपाईँले पहिलो कोरन्थी 12 अध्याय, पहिलो तिमोथी 4:12, दोस्रो तिमोथी 1:6 पदहरूलाई पढ्नुहुन्छ भने पावलले त्यहाँ क्यारिज्मा भन्ने शब्दलाई प्रयोग गरेका छन्, जसले चाहिँ आत्मिक दान वरदानहरूलाई बुझाएको हो र त्यसरी नै पत्रुसले पनि पहिलो पत्रुस 4:10 पदमा यही क्यारिज्मा भन्ने शब्दलाई प्रयोग गरेकोले तिनले पनि आत्मिक दान वरदानहरूलाई बुझाउनको लागि यो शब्द प्रयोग गरेको देखिन्छ। प्रेरु हरेक मानिसहरूलाई परमेश्वरले छुट्टा छुट्टै विभिन्न दान वरदानहरू दिनुभएको हुनसक्छ, यद्यपि हरेक व्यक्तिसित परमेश्वरले फेरि विशेष किसिमको वरदान पनि दिनुभएको हुनसक्छ। तपाईँले रोमी 12:6-8, पहिलो कोरन्थी 12:8-10 र एफएससी 4:11 पदलाई पनि यसको लागि पढ्न सक्नुहुन्छ। तर प्रेरु परमेश्वरले हामीलाई दिनुभएको यी सबै वरदानहरू चाहिँ हामीले अरू मानिसहरूको सेवा गर्नको लागि चाहिँ परमेश्वरले दिनुभएको हो, त्यसै कारणले हामीले वरदानहरूको प्रयोग अरू मानिसहरूको सेवाको लागि गर्नुपर्ने हुन्छ, किनभने सबै आत्मिक दान वरदानहरू जुन हामीले पाएका छौँ त्यो हाम्रो आफ्नै फाइदाको लागि भने होइन। तपाईँले पहिलो पत्रुस 4:10 पद र पहिलो कोरन्थी 12:7 पदलाई पढ्न सक्नुहुन्छ। तर हामीले कुनै पनि कुराहरूको लागि घमण्ड गर्ने कारणै छैन, किनभने हामीले गरेको असल कामहरूको आधारमा भने ती वरदानहरू हामीले पाएको होइनौँ। त्यसैले परमेश्वरले हामीलाई दिनुभएको दान वरदानहरूको लागि हामीले गुनासो गर्ने होइन, तर उहाँले जुन कुराहरू हामीलाई दिनुभएको छ, जुन दान वरदानहरू दिनुभएको छ, ती दान वरदानहरूको प्रयोग चाहिँ केवल हामीले अरूहरूको सेवाको लागि गर्नुपर्ने हुन्छ र यहाँ अनुग्रह दिनुभएको छ भनेर पनि पावलले लेखेको छ। यसको मतलब चाहिँ प्रियहरू, परमेश्वरले जसरी हामीलाई उद्धार दिनुभएको छ, उद्धार जस्तै आत्मिक दान वरदानहरू पनि परमेश्वरकै अनुग्रह हो र यसको मतलब चाहिँ प्रियहरू, परमेश्वरले अनुग्रहको वरदान, आत्मिक वरदानहरू चाहिँ हरेक ख्रिस्टियनहरूलाई दिनुहुन्छ भन्ने पनि हो। त्यसैले हामीले यसको प्रयोग परमेश्वरको राज्यमा सेवाकायको लागि चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ र प्रेरित पावलले ख्रिस्टको वरदानको नाप अनुसार भनेर पनि लेखेका छन्। अब यसको मतलब चाहिँ के हुन्छ भने प्रेरित ख्रिस्ट येशूको सार्वभौमिक अधिकारमा र बुद्धिमा परमेश्वरले जसलाई जस्तो वरदान चाहिन्छ त्यस्तै वरदान चाहिँ तिनीहरूलाई प्रदान गर्नुहुन्छ र परमेश्वरले मात्र ठुलो चित्रलाई देख्नुहुन्छ र खाँचोहरू पनि जान्नुहुन्छ, साथसाथै उहाँले दिनुहुने हरेक वरदानहरूको प्रयोग कसरी हामीले गर्नेछौँ भन्ने कुरा पनि परमेश्वर जान्नुहुन्छ प्रेरु। र एफएससी 4:8 पदमा पावल यसो भन्छन् कि यसकारण यसो भनिएको छ, उहाँ उच्चमा चढिजानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो। प्रेरु पावलले यो पद चाहिँ भजन सङ्ग्रह 68:18 उद्धृत गरेको छ। तर प्रश्न चाहिँ के छ भने यहाँ कैदी भनेर पावलले कसलाई सम्बोधन गरेको हो त? सायद शैतान र त्यसको सेनाहरूलाई हो त? येशू प्रभु स्वर्गमा नै हुनुहुँदा शैतान र त्यसका सेनाहरूले स्वर्गमा गएको बाइबलमा देखिन्छ। हामी अयोको पुस्तकमा लेखिए अनुसार शैतान र त्यसको सेनाहरूलाई तिनीहरूले के गर्न सक्नेछन् र के गर्न सक्ने छैनन् भन्ने कुराको परमेश्वरले चाहिँ सीमितपन दिनुभएको छ। प्रकाश 12 10 पद अनुसार महासंकष्टको दिनको मध्यतिर चाहिँ तिमीहरूलाई स्वर्गबाट तल पृथ्वीमा फालिएको छ। सायद यो पुरानो कर्को सन्तहरू हुनसक्छ जो अहिले हेडिसमा छ, हेडिसको असल ठाउँमा, र जसहरूले येशु ख्रिस्ट आउनुहुनेछ र तिनीहरूको पापको लागि चाहिँ बलिदान दिनुहुनेछ र तिनीहरूले क्षमा पाउनेछन् र तिनीहरूले नयाँ जीवन पाउनेछन् भनेर पर्खिरहेका थिए। प्रियहरू, मेरो विचारमा चाहिँ तिनीहरू नै हुन् जसलाई येशु प्रभु स्वर्गमा उठाइ लगिनु हुँदा बन्दी बनाइएको छ। तपाईँले हिब्रू 10:4 पद र पहिलो पत्रुस 3:18 पदलाई यसको लागि पढ्न सक्नुहुन्छ। र मानिसहरूलाई यहाँ वरदानहरू दिनुभयो भनेर चाहिँ 8 पदको अन्तिममा लेखेको छ। र हुनसक्छ प्रियहरू, यस कुराले चाहिँ पेन्तिकोसको दिनमा पवित्र आत्मा दिनुलाई पनि बताएको हो। तपाईँले प्रेरित 1:8 पदलाई पढ्न सक्नुहुन्छ। प्रियहरू, पवित्र आत्मा हामीभित्र आउनुभएपछि मात्र उहाँले नै हामीलाई वरदानहरू दिनुहुनेछ। पहिलो कोरन्थी 12:4-7 पदलाई पढ्न सक्नुहुन्छ र 11 पदलाई पनि पढ्न सक्नुहुन्छ। र 9 पदमा यसो भनेको छ, अब यो उच्चमा चढे जानुभयो भनेको चाहिँ के हो? केवल यही हो कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। फेरि उच्चमा चढे जानुभयो भन्ने कुराले निश्चय नै येशु बौरी उठ्नुभएको 40 दिन पछि स्वर्गमा जानुभयो भन्ने कुरालाई बुझाउँदछ। तपाईँले प्रेरित 1:9 पदलाई पढ्न सक्नुहुन्छ। र उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो भन्ने वाक्यांशको बारेमा ईश्वर शास्त्रीहरूबीच आआफ्नो विचारहरू छन्। सायद यसले येशु प्रभु क्रुसमा मर्नुभएपछि उहाँको दफनलाई पनि बुझाएको हुनसक्छ भने कतिले यस वाक्यांशलाई उहाँको देहधारितालाई पनि बुझाएको छ भनेर भन्दछ। तपाईँले भजन सङ्ग्रह 139:15 पदलाई पढ्न सक्नुहुन्छ। प्रेरु, कति कुराहरू हामीलाई बुझ्न एकदमै गाह्रो हुन्छ किनभने हामी सीमित समशक्ति भएका मानिसहरू हौँ। र 10 पदमा पाल यसो भन्छ, उहाँ जो ओर्लनु भयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढी जानुभयो यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकुन्। उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढी जानुभयो भनेर चाहिँ पहिलो वाक्यमा लेखेको छ। प्रेरो 2 कोरन्थीको पत्र 12:2 पदमा पनि पावलले तिनलाई तेस्रो स्वर्गमा लगेको कुरा बताएका छन्। पहिलो स्वर्ग भन्नाले प्रेरो प्रेरित 1:9-10 पदहरू अनुसार पृथ्वीको वायुमण्डल हो, र दोस्रो स्वर्ग भन्नाले वायुमण्डलमाथि भएको सम्पूर्ण ब्रह्माण्ड क्षेत्र हो जहाँ चाहिँ ताराहरू छन्। तपाईँले उत्पत्ति 1:14 पदमा पढ्न सक्नुहुन्छ। र तेस्रो स्वर्ग भन्नाले प्रेरो यी दुई क्षेत्रहरूभन्दा माथिको स्थान हो जहाँ परमेश्वर बस्नुहुन्छ। तपाईँले पहिलो पत्रुस 3:22 पदलाई पढ्न सक्नुहुन्छ र यसैलाई नै स्वर्गहरूका पनि स्वर्ग भनेर बताइएको हो। यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकुन् भनेर यहाँनिर अन्तिम वाक्यमा लेखेको छ। प्रेरु, हामी ईसाहरूको लागि यसको मतलब उहाँले हामीलाई भरिपूर्ण पार्नुहुन्छ अथवा उहाँ हामीभित्र बास गर्नुहुन्छ भन्ने हुन्छ। तर यहाँ सबै थोकलाई भनिएको कारणले यसको मतलब सम्भवतः प्रेरु येशु प्रभुको सुप्रिमेसी चाहिँ सबै थोकहरूभन्दा माथि रहेको अथवा उहाँको सर्वोच्चतालाई चाहिँ बुझाएको हुनसक्छ। र यसको मतलब उहाँको आत्मिक उपस्थितिले सारा ब्रह्माण्डलाई भरेको छ भनेर पनि हामी भन्न सक्छौँ। तपाईँले त्यसको लागि हिब्रू 1:2-3 पदलाई पढ्न सक्नुहुन्छ। आजको वचनले तपाईँलाई आशिष मिलेको होस्। जय मसीह।